नमस्ते श्रोताहरू, करिब करिब 4 महिनाको विश्राम पश्चात म सुरथ गिरी फेरि हाजिर भएको छु द नेपाली इकोनोमिस्टको 7 भाग लिएर। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ र अर्थशास्त्र प्रतिको रुचि जस्ताको तस्तै छ। गत हप्ता हामीले बजारमा वस्तु तथा सेवाहरूको मूल्य कसरी निर्धारण हुन्छ भन्ने बारेमा कुरा गरेका थियौँ। गत भागलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसपालि मोफसलका एकजना श्रोताले आफूले कलेजमा अर्थशास्त्र पढाउने गरेको र यो पडकास्ट एकदम रोचक लागेको हुनाले अहिले आफ्ना विद्यार्थीहरूलाई पढाउँदा यो पडकास्ट पनि सुनाउने गरेको बताउनु भएको छ। विद्यार्थीहरूलाई यो पडकास्ट सुन्न रमाइलो लागेको र अर्थशास्त्रमा रुचि जागेको उहाँ बताउनुहुन्छ। सकेसम्म अर्थशास्त्रका धेरैभन्दा धेरै शीर्षकहरू समेट्न पनि आग्रह गर्नुभएको छ। त्यसै गरी अर्का श्रोताले भने प्रयोगको मूल्य र विनिमय मूल्यको भिन्नता बारेमा जान्न मन लागेको बताउनु भएको छ। बजारमा वस्तु तथा सेवाहरूको मूल्य विनिमय मूल्य अर्थात् एक्सचेन्ज भ्यालुले निर्धारण गर्ने भए तापनि अन्य परिवेशमा प्रयोगको मूल्यले पनि मूल्य निर्धारण गर्छ नि भन्ने उहाँको तर्क थियो। उहाँले यसको लागि सफ्टवेयरमा ओपन सोर्स समुदायको उदाहरण दिनुभएको थियो, जहाँ डेभलपरहरूले सितैमा सफ्टवेयर डेभलप गर्छन् र जसलाई साझा रूपमा प्रयोग गर्छन्। यसमा हामीले गत भागमा छलफल गरेको कुरासँग विरोधाभास हुने कुनै पनि कुरा छैन। सफ्टवेयर डेभलपरहरू विभिन्न उत्प्रेरणाले ओपन सोर्समा योगदान दिनका लागि उत्प्रेरित भएका हुन सक्छन्। यसमा कुनै दुईमत छैन। हामीले यस पडकास्टको भाग एकमा चर्चा गरे जस्तै मानिसहरू सधैँ पैसाले मात्र उत्प्रेरित हुन्छन् भन्ने हुँदैन। सफ्टवेयर डेभलपरहरू आफ्नो सिप तिखार्न, आफ्नो पोर्टफोलियो बनाउन वा आफूले उक्त सफ्टवेयर प्रयोग गरेर लाभान्वित भएको हुनाले समुदायलाई योगदान दिन लगायतका विभिन्न कारणहरूले उत्प्रेरित भएका हुन सक्छन्। रह्यो यी साझा सफ्टवेयरको मूल्यको कुरा। हामीले अघिल्लो भागमा चर्चा गरे जस्तै कुनै वस्तु वा सेवा तपाईँले आफैसँग राख्नुहुन्छ र विनिमयमा जानु हुँदैन भने त मोल आफूले जति पनि तोक्न पाइहाल्नुहुन्छ नि। तर जब विनिमयमा जानुहुन्छ तब उक्त कुराको मोल माग र आपूर्तिका शक्तिहरूले र खरिदकर्ताले उक्त वस्तु वा सेवालाई दिने महत्त्वमा भर पर्दछ। ओपन सोर्स सफ्टवेयरमा नै पनि रेड ह्याटदेखि उबन्टु कम्पनीहरूको मूल्याङ्कन फरक फरक रहेको पाइन्छ भने कतिपय ओपन सोर्स सफ्टवेयरहरू प्रयोगकर्ताको अभावमा समुदाय नै निष्क्रिय भएर गएको पनि पाइन्छ। बाई द वे, यो माग र आपूर्तिको सिद्धान्त पैसाको कुरामा पनि लागू हुन्छ है। पैसा अर्थात् कुनै मुद्राको पनि आपूर्ति र माग कत्तिको छ भन्ने कुराले यसको अन्तर्निहित मूल्य तथा विनिमय मूल्य निर्धारण गरिरहेको हुन्छ। अर्थात् यदि कुनै मुद्रा सरकारले धेरै छाप्यो भने त्यसको मूल्य कुनै वस्तु वा सेवाको तुलनामा घट्न जान्छ। पैसाको आपूर्ति बढ्यो भने उक्त पैसाले किन्न सक्ने वस्तु तथा सेवाको मात्रा घट्न जान्छ, किनभने वस्तु र सेवाको मात्रा त स्थिर नै छ, जबकि त्यसको अनुपातमा पैसाको मात्रा धेरै भएको हुन्छ। पैसाको मात्रा नबढेको अवस्था तर अकस्मात कुल उपलब्ध वस्तु तथा सेवाको मात्रा घट्यो भने पनि ती वस्तु तथा सेवाको मूल्यमा तीव्र वृद्धि हुन्छ। यसलाई अर्थशास्त्रको भाषामा मुद्रास्फीति अर्थात् इन्फ्लेसन भन्छन्। यदि वस्तु तथा सेवाको तुलनामा मुद्राको मूल्य बढिरहेको छ अर्थात् वस्तु तथा सेवाको मोल घटिरहेको छ भने चाहिँ त्यसलाई डिफ्लेसन भनिन्छ। यसलाई बुझ्नको लागि एउटा उदाहरण हेरौँ है त। मानौँ दशरथ रङ्गशालामा कुनै खेल हुँदैछ र त्यहाँ 25,000 सिट छन् रे। यदि आयोजकले 25,000 टिकटको ठाउँमा 35,000 टिकट बेचिदिए भने के हुन्छ त? तपाईँको टिकट बराबर एक सिट पनि रहँदैन र तपाईँले मिलेर सिट बाँडेर बस्नुपर्ने हुन्छ। तर यदि 25,000 सिटको लागि 20,000 टिकट मात्र बेचिएको छ भने तपाईँले एउटाभन्दा बढी नै सिट पाउनुहुन्छ। त्यसैले कहिलेकाहीँ हामी सुन्छौँ नि, सरकारले पैसा छापेर सबलाई किन नबाँडेको होला, त्यसो गरे त सबैजना धनी भइहाल्थे नि भन्ने तर्क। यदि कुनै सरकारले त्यस्तो मूर्खतापूर्ण काम गर्ने हो भने महँगी बढेर मानिसहरूको खरिद क्षमता आखिरमा जस्ताको तस्तै हुन जान्छ। मुद्रास्फीति जति भयो त्यति नै हाम्रो खरिद क्षमतामा ह्रास आउँछ। जिम्बाब्वे भन्ने देशको अति उच्च मुद्रास्फीतिको रोचक किस्सा त सुन्नुभएकै होला। सन् 1990 दशकमा जिम्बाब्वेका तानाशाह रोबर्ट मुगाबेले विभिन्न लोकप्रियतावादी तर अर्थतन्त्रको लागि अत्यन्त हानिकारक नीति तथा कार्यक्रमहरू ल्याए। नयाँ भूमि सुधारको कार्यक्रम ल्याएर श्वेत कृषकहरूलाई उनीहरूको खेत तथा जमिनबाट जबरजस्ती निकालियो र उक्त खोसेको जमिनहरू अश्वेत व्यक्तिहरूलाई दिइयो। तर उक्त अश्वेत व्यक्तिहरू वास्तवमा कृषक वा अनुभवी कृषक थिएनन् र कतिपयलाई सित्तैमा पाएको जमिन भनेर त्यसको महत्त्व पनि धेरै भएन। फलस्वरूप सन् 1999 सन् 2009 अवधिमा त्यहाँको खाद्यान्न उत्पादन स्वात्तै घट्यो 45%। कृषकहरूले ऋण तिर्न नसक्दा त्यहाँको बैङ्किङ प्रणाली पनि ध्वस्त भयो। औद्योगिक उत्पादन वार्षिक रूपमा 29% घट्यो र बेरोजगारी दर 80% पुग्यो। यस्तो भइरहेको बेलामा मुगाबे सरकारले फेरि छिमेकी देश कङ्गोमा भइरहेको युद्धमा हस्तक्षेप गर्न भनेर पैसा छाप्दै स्रोत जुटाउँदै गर्यो। यी सबै कारणले गर्दा त्यहाँको मुद्रास्फीति कति भयो कति। महँगी बढेको बढै गर्नाले मुगाबे सरकारले 100 खर्बको सम्म नोट निकाल्नु पर्यो। तर 100 अर्बको नोटले एउटा चकलेट समेत नआउने अवस्था आएको थियो। दोस्रो विश्वयुद्ध सकिँदाको ध्वस्त भएको जर्मनीमा पनि उच्च मुद्रास्फीति भएको थियो। तसर्थ हामी सधैँ सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर भनिरहेका हुन्छौँ नि, त्यसमा केही दोष चाहिँ सरकारको पनि हुन्छ है। अल्पकालमा मूल्य वृद्धिका अन्य कारणहरू पनि हुन सक्छन्, जस्तै बेलैमा मनसुन नआउनाले धानको उत्पादन कम भएर धानको मूल्य बढ्नु, अथवा नाकाबन्दीको मारले गर्दा आयात गरिने सम्पूर्ण सामानको मूल्य बढ्नु। तर दीर्घकालसम्म हुने मूल्य वृद्धि वा मुद्रास्फीति चाहिँ सरकारले बढी पैसा छाप्नाले नै हुन्छ भनेर अर्थशास्त्रीहरूले देखाइदिएका छन्। हाम्रो केसमा भने हाम्रो पैसाको भारतीय पैसासँग स्थिर विनिमय दर कायम गरिएको छ, अर्थात् पेग गरिएको छ, र हाम्रो अधिकांश आयात जति भारतबाटै हुने गर्दछ। यसले गर्दा त्यहाँको मुद्रामा पर्ने असरले पनि हाम्रो मुद्राको मूल्यलाई असर पारिराखेको हुन्छ। कुनै पनि देशको पैसाको अर्को देशको पैसासँगको विनिमय दर पनि उक्त पैसाको माग र आपूर्तिमा निर्भर हुन्छ। तपाईँलाई कुनै बेला मनमा प्रश्न उब्जेको होला नि, $1 बराबर किन नेपाली 115-116 रुपियाँ, अनि किन 1 पाउन्ड स्टर्लिङ बराबर 150-153 नेपाली रुपियाँ, जबकि फेरि 1 जापानी येन बराबर चाहिँ नेपाली 1 रुपियाँ नै किन। मुद्राहरू बिचको विनिमय दरलाई प्रभाव पार्ने विभिन्न कारकहरूमा मुद्रास्फीति, त्यसै गरी उक्त मुद्राको माग कतिको छ भन्ने कुरा पनि पर्दछन्। जस्तै नेपालसँग अरू देशले किन्न खोज्ने वस्तु तथा सेवाहरू धेरै भए भने हाम्रो पैसाको माग बढ्छ, किनभने ती देशहरूले हाम्रो वस्तु वा सेवा किन्नको लागि हाम्रो पैसा खोज्छन्, यसले गर्दा हाम्रो पैसाको मूल्य बढ्न जान्छ। त्यसै गरी कुनै देशले आयात मात्र गर्छ, निर्यात गर्ने चाहिँ उसँग केही छैन भने त्यो देशको पैसाको मूल्यमा ह्रास आउँछ, किनभने त्यो पैसाको माग खासै हुँदैन अन्तर्राष्ट्रिय बजारमा। अब तपाईँहरूलाई लागिराखेको होला, यो मूल्य भन्ने चिज हुँदै नभएको भए चाहिँ के हुन्थ्यो त? अझ भनौँ, हामीले मूल्य भन्ने कुरालाई उन्मूलन गऱ्यौँ भने के हुन्छ त? यस्ता प्रयासहरू नभएका होइनन्, दर्जनौँ प्रयास भएका छन्। सबैभन्दा ठुलो र उल्लेखनीय प्रयत्न सोभियत रुसमा भएको थियो, जहाँ साम्यवाद र केन्द्रीकृत योजना लागू भएपछि सबै सम्पत्ति तथा स्रोतहरूलाई सरकारी स्वामित्वमा ल्याइएको थियो र बजारलाई उन्मूलन गर्ने भरपूर प्रयास गरिएको थियो। कुनै वस्तु तथा सेवाको मूल्य नहुँदा हुने मुख्य समस्या भनेको वस्तु तथा सेवाको, अझ विशेष गरी उत्पादनका साधनहरूको एकअर्काको सापेक्षिक मूल्य थाहा नहुनु, अर्थात् एउटाको तुलनामा अर्को कति महँगो वा कति सस्तो भन्ने कुरा थाहा नहुनु। यसले गर्दा हामीले भाग दुईमा कुरा गरेको ट्रेड अफ गणना गर्न सम्भव हुँदैन। कुनै वस्तु तथा सेवा उत्पादन गर्दा कुन उत्पादनको साधन प्रयोग गर्ने, कुन प्रयोग गर्दा किफायती हुन्छ भन्ने जस्ता कुराहरूको उत्तर पाउन सकिँदैन। जस्तै मानौ तपाईँको खेत जोत्नुपर्ने छ अरे, तपाईँसँग विभिन्न विकल्पहरू हुन सक्छन्, जस्तै ट्र्याक्टर भाडामा ल्याएर जोत्ने वा त्यसको सट्टा खेतालाहरू लगाउने। दुवैको लागत तपाईँलाई थाहा छ भने त तपाईँ अवश्यै जुन विकल्प सस्तो छ त्यो छान्नुहुन्छ होला, तर मूल्य थाहा छैन भने त कसरी निर्णय गर्ने? त्यसै गरी सरकारसँग भएका स्रोतहरू पनि कुन कुन कुराको लागि छुट्याउने त? हामीले पहिले नै चर्चा गरिसकेका छौँ कि स्रोतहरू सीमित हुन्छन् भनेर। अब भएको स्रोतले चामल उत्पादन गर्ने कि तेल, सडक निर्माण गर्ने कि विद्यालयलाई स्तरोन्नति गर्ने, स्मार्टफोन बनाउँदा प्लास्टिकको खोल हाल्ने कि धातुको खोल हाल्ने। सापेक्षिक मूल्यको अभावमा यस्ता निर्णयहरू हचुवाको भरमा वा राजनीतिले निर्देशित हुन्छन्। सोभियत सङ्घमा यसैले गर्दा बेला बेलामा घरि मासुको अभाव हुने, घरि टोयलेट पेपरको अभाव हुने गर्ने गर्दथ्यो। स्रोतहरूको गलत विनियोजन हुने कुरा त सामान्य बन्न पुगेको थियो र पछि गएर मूल्यको महत्त्व थाहा हुँदै गएको थियो। एउटा किस्सा छ जसमा सोभियत सङ्घका सर्वोच्च नेतालाई सोधिएको थियो अरे, के साम्यवादको लक्ष्य संसारभरि यो व्यवस्था फैलाउनु हो? उनले जवाफ दिएका थिए अरे, हो, हामी सम्पूर्ण विश्वमा यो व्यवस्था लागू गर्न चाहन्छौँ, न्युजिल्यान्डमा बाहेक। प्रश्नकर्ताले सोधेछ, न्युजिल्यान्डलाई चाहिँ किन छोड्ने बजार व्यवस्थामा नै? नेताले जवाफ दिएछन्, कुन चिजको कति मूल्य पर्छ भनेर थाहा पाउनको लागि नि। यदि कुनै मुद्राको आपूर्ति अचल छ अर्थात् फिक्स छ भने चाहिँ के हुन्छ त? यो अवस्थामा पनि अपस्फीति अर्थात् डिफ्लेसन हुन्छ, अर्थात् उक्त पैसा वा मुद्राको मूल्य बढ्दै जाने र त्यसको तुलनामा वस्तु तथा सेवाहरूको मूल्य भने घट्दै जाने हुन्छ। समय जति बित्दै गयो त्यो पैसाले झन् धेरै वस्तु वा सेवा किन्न सकिने हुन्छ। तर यसरी मूल्य घट्ने प्रक्रिया र नयाँ आविष्कार तथा उत्पादकत्वमा भएको अभिवृद्धि जस्ता कुराले गर्दा हुने मूल्य घट्ने प्रक्रिया चाहिँ फरक हुन्। हामी दुवैको उदाहरण हेरौँ। मुद्राको आपूर्ति अचल अर्थात् फिक्स्ड हुनाले मुद्राको मूल्य बढ्ने र त्यसको तुलनामा वस्तु तथा सेवाको मूल्य घट्ने प्रक्रिया हामीले बिटकोइनमा देख्न सक्छौँ। बिटकोइन भनेको एउटा विद्युतीय मुद्रा हो जसको भौतिक अस्तित्व हुँदैन, कम्प्युटरमा मात्र हुन्छ। अस्तित्वमा जम्मा 2,10,00,000 बिटकोइन छन्। बिटकोइनको डिजाइन नै यसरी गरिएको छ कि त्यसभन्दा बढी बिटकोइन बनाउन नै मिल्दैन। त्यसमाथि कुनै बिटकोइन धनीले आफूसँग भएको प्राइभेट की हरायो भने उक्त बिटकोइन नष्ट भएर जान्छ। यी कारणले गर्दा तपाईँले याद पनि गर्नुभएको होला, सुरु सुरुमा एउटा बिटकोइनले एउटा बर्गर आउँथ्यो भने अहिले त्यही एउटा बिटकोइनले झन्डै झन्डै एउटा कार नै आउँछ। तर यो प्रक्रियाले अर्थतन्त्रमा भने सधैँ सकारात्मक असर नै पार्छ भन्ने चाहिँ होइन। डिफ्लेसनले आर्थिक वृद्धि हुनबाट रोक्ने तर्क अर्थशास्त्रीहरूको छ। यसको एउटा उदाहरण सन् 1991 पछिको जापानलाई लिने गरिन्छ, जसको आर्थिक वृद्धि ठ्याप्पै भएको छ र कतिपय अवस्थामा त अर्थतन्त्र सङ्कुचन पनि भएको छ। केही अर्थशास्त्रीहरूले धेरै समयसम्म डिफ्लेसन भएमा अर्थतन्त्र डिफ्लेसनरी चक्रमा जाने तर्क गरेका छन्, जसलाई डिफ्लेसनरी स्पाइरल भन्छन्। यसमा के हुन्छ भने मुद्रा वा पैसाको मूल्य बढेको देखेर मानिसहरूले भविष्यमा झन् यसको मूल्य बढ्छ भन्ने आशाले खर्च गर्नै मान्दैनन्। उनीहरूले खर्च नगर्नाले झन् वस्तु तथा सेवाको मूल्य घट्छ। यसले गर्दा फेरि मानिसहरूले झन् पैसाको मूल्य बढेको पाउँछन् र झन् खर्च गर्न अनिच्छुक हुन्छन् र यो एउटा दुष्चक्र बन्न जान्छ। केही अर्थशास्त्रीहरूले भने यो सैद्धान्तिक मात्र भएको तर्क गर्छन्। उनीहरूको वितर्क के छ भने मानिसहरूका अधिकांश आवश्यकताहरू अत्यावश्यक किसिमका हुन्छन् जसका लागि उनीहरूले खर्च नगरी हुँदैन, र अर्को कुरा चाहिँ सर्वसाधारणले पैसा वा मुद्रालाई विनिमयको आधार मात्र मान्ने गर्छन्। मुद्रालाई लगानीको औजारको रूपमा अधिकांश व्यक्तिहरूले लिँदैनन् भन्ने छ। तर तपाईँले डिफ्लेसन हुने किसिमको मुद्रा किनिराख्नुभयो भने चाहिँ तपाईँको भविष्य चाहिँ उज्जवल हुने सम्भावना धेरै हुन्छ। सुरु सुरुमै बिटकोइन किन्ने वा माइन गर्नेहरू आज मालामाल भएको जस्तै। नयाँ आविष्कार तथा उत्पादकत्व वृद्धि जस्ता कुराले गर्दा वस्तु तथा सेवा सस्तो हुने परिघटना भने हामी कम्प्युटर तथा इलेक्ट्रोनिकको क्षेत्रमा देख्न सक्छौँ। हामीले दिन प्रतिदिन यी सामानहरू झन्झन सस्तो हुँदै गएको देखिराखेका छौँ। सन् 1981 एक जिबी हार्ड डिस्कको करिब करिब 3 करोड नेपाली रुपियाँ पर्थ्यो, जुन आज हामीलाई सुन्दा पत्याउनै गाह्रो हुन्छ। आज एक जिबी हार्ड डिस्कको औसत मूल्य 8 रुपियाँ जति मात्र पर्छ। अब मुद्रास्फीतिको बारेमा बुझिसकेपछि तपाईँले आफ्नो दैनिक जीवनमा ध्यान दिनुपर्ने एउटा कुरा के हो भने, तपाईँले बचत गरेको पैसा लगानी गर्दा वा बैङ्कमा राख्दाखेरि त्यसबाट आउने ब्याज दर वा प्रतिफलको दर चाहिँ कम्तीमा मुद्रास्फीतिको दर बराबर वा सोभन्दा बढी भएको सुनिश्चित गर्नुपर्ने हुन्छ, नत्र तपाईँलाई घाटा लाग्छ। उदाहरणको लागि मानव मुद्रास्फीतिको दर वार्षिक 10% छ अरे, त्यसको अर्थ तपाईँको पैसाले वार्षिक रूपमा 10% दरले आफ्नो खरिद क्षमता गुमाइराखेको हुन्छ। अब यस्तोमा तपाईँको ब्याङ्कले 7% मात्र ब्याज दर दिइराखेको छ भने त तपाईँलाई 3% घाटा लाग्यो नि, होइन त? यति भन्दै अब म आजको लागि बिट मार्नेतर्फ लाग्न चाहन्छु। आशा छ तपाईँलाई आजको भाग मन पर्यो होला। तपाईँलाई आज चर्चा गरेको विषयको बारेमा थप जान्न मन छ भने तपाईँले मेरो पडकास्टको विवरणमा उल्लेख गरिएका सन्दर्भ सामग्रीहरू पनि पढ्न सक्नुहुन्छ। र सधैँ मलाई प्रतिक्रिया वा सन्देश पठाउन नभुल्नुहोला। सन्देश पठाउनका लागि तपाईँले मलाई nepaliekonomist@gmail.com इमेल गर्न सक्नुहुन्छ वा फेसबुकमा सन्देश पनि पठाउन सक्नुहुन्छ। ल त आजलाई यति नै। अर्को भागमा म बजारले कसरी काम गर्छ, स्पन्टेनियस अर्डर भनेको के हो भन्ने बारेमा चर्चा गर्नेछु। द नेपाली इकोनोमिस्टका आगामी भागहरू पनि सुन्न नभुल्नुहोला। र जाँदा जाँदै युरो पैसाका पिताहरूमध्येका एक मानिने जर्मन अर्थशास्त्री कार्ल ओटो पोलको यो भनाइ राख्दै म बिदा हुन्छु। नमस्ते। मुद्रास्फीति भनेको दन्तमञ्जन जस्तो हो, एकचोटि नियन्त्रणबाट बाहिर गइसकेपछि त्यसलाई भित्र ल्याउन सायदै सम्भव हुन्छ।